यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पूर्व राजा समर्थकहरूको हिंसात्मक प्रदर्शनका क्रममा भएका तोड़फोड़ र आगजनीमा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। तीनकुने घटनामा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतको अनुमति। मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव। र अमेरिकाले चीनका लागि लगाएको थप कर सँगै अमेरिकी सामानमा 125% कर वृद्धि गर्ने चीनको घोषणा।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताउनु भएको छ। पार्टीको रूपन्देही जिल्ला कमिटिले हिजो बुटलमा आयोजना गरेको जन साधारण सभालाई सम्बोधन गर्दै वहाँले एमालेलाई विभाजनको कोशिश गर्ने देशी विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्री ओलीले अहिलेको सरकार बनेपछि विकास निर्माणका कामले गति लिएको उल्लेख गर्नुहुँदै पूर्व पश्चिम राजमार्ग विस्तारको समेत काम निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
पूर्व पश्चिम राजमार्ग कस्तो हालतमा थिए, पछि हामीले शिलान्यास गर्यौं, काम थाल्यौं, अगाडि बढायौं, तर हामी सरकारबाट हटेपछि काम सफल हो। हामी आउने बित्तिकै के जादु हो त यो, फेरि काम सुरु भयो, अहिले धनाधन काम बनेको छ, अब छिटै नै काम सम्पन्न हुन्छ। हामी हटायौं, विकास हटाइयो, हामी आयौं, विकास फेरि सुरु भयो गति लियो। पूर्व पश्चिम राजमार्ग त्यसलाई एसियन स्ट्यान्डर्डको राजमार्गको रूपमा हामीले अगाडि बढाएका छौँ। भैरवा विमानस्थल लुम्बिनीको नजिकै छ, बुद्धको जन्मथलो नजिकै छ, रामनगरको नजिकै छ, तिलौराकोटको नजिकै छ, तर ट्विनेटर बसेर हुन्छ पर्यटनको विकास? साना जहाज चलाएर, लोकल जहाज चलाएर राति पनि उड्न नसक्ने खालको अवस्थामा एयरपोर्टलाई राखेर हुन सक्छ? त्यसकारण हामीले इन्टरनेसनल एयरपोर्ट चल्दैन भनेर नचलाइराखेका थियौँ। हामी आएपछि चल्न सुरु गरेर चल्छ, यो चलाउनका लागि बनाएको।
जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकार कटिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्नेमा पनि जोड़ दिनुभयो। सभामा एमालेका उपाध्यक्ष तथा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले समृद्धि र सुशासनका लागि एमाले र पार्टी नेतृत्वले गरेका कामबारे आफूहरू छलफल गर्न तयार रहेकाले गलत प्रचारको पछि नलाग्न आग्रह गर्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो। हिजै नेपाली सेनाले भक्तपुरको खरीपाटीमा आयोजना गरेको सेनाको अधिकृत क्याण्डेट तालिमको आयुक्त पद प्रदान र कवच प्रदर्शनमा प्रधानमन्त्री ओलीले मातृभूमिको रक्षा र विश्वका द्वन्द्वग्रस्त मुलुकहरूको शान्तिका लागि सेनाले खेल्दै आएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।
नेपालको गौरवमय इतिहासमा नेपाली सेना सदैव उत्कृष्ट व्यावसायिक र मर्यादित संगठनको रूपमा रहेको छ। यस संस्थाले संविधान प्रदत्त प्रमुख जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको छ। नेपाली सेनाले पूर्वाधार निर्माण, प्रकृति संरक्षण, विपद व्यवस्थापनमा खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कार्यहरूमा पुर्याएको निस्वार्थ योगदान प्रशंसनीय छ। विगत सात दशकदेखि विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले खेलेको भूमिका र अन्तर्राष्ट्रिय स्तरमा यसले आर्जन गरेको प्रशंसा गर्विलो छ। मातृभूमिको रक्षार्थ लागि पर्ने तपाईँहरूको प्रणले नै यहाँहरू अरूभन्दा फरक र साहसी हुनुहुन्छ। तपाईँहरूको प्रण नेपाली सेना, समाज र समग्र राष्ट्रकै निमित्त मूल्यवान रहेको छ।
विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएका बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले पूर्व राजा समर्थकको हिंसात्मक प्रदर्शनका क्रममा तोड़फोड़ र आगजनी लगायत घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा हिजो उहाँले प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताउनुभयो। प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्री परिषदबाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पताल भन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिनुभयो। घटनामा परि मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरूप 10-10 लाख रूपियाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढ़िसकेको पनि उहाँले जानकारी दिनुभयो। काठमाण्डुको तीनकुने घटनामा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी परीक्षक एवं सूचना अधिकारी अपिल राज बोहराले प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो। प्रसाईसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई पनि 12 दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। तीनकुने घटनामा फरार रहेका प्रसाई र खड्कालाई हिजो झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाण्डु ल्याइएको थियो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई सिफारिश गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई हिजो प्रतिवेदन बुझाउँदै आयोगले समस्या पहिचान गरी सुधारका क्षेत्रहरू समेत औल्याएको छ। आर्थिक सुशासन, निजी क्षेत्रको भूमिका वृद्धि, वित्तीय क्षेत्र सुदृढीकरण, सार्वजनिक सेवा तथा पूँजीगत खर्च र श्रम बजार सुधार एवं सामाजिक क्षेत्रको प्रभावकारिता लगायतका सुझाव आयोगले दिएको छ। सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढ़ाउन उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिश गरेको छ। कर्मचारीको अवकाश उमेर 58 बढ़ाएर 60 र ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर 68 बढ़ाएर 70 वर्ष बनाउन तथा सामाजिक सुरक्षा भत्तामा 1.5% कर लगाउन सकिने सुझाव दिएको छ। आयोगले हिजो आफ्नो प्रतिवेदन बुझाउँदै आगामी 5 वर्षसम्म कुनै पनि प्रकारका सामाजिक भत्ता बढ़ाउन नहुने सुझाव दिएको छ। सामाजिक सुरक्षा ऐन 2075 समेटेका बाहेक अन्य कुनै पनि प्रकारका भत्ता बजेटमा घोषणा नगर्न पनि आयोगले सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले निशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थान लगायतका विवरण पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निशुल्क सेवा सम्बन्धी विवरणहरू र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ। मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्था मार्फत आधारभूत उपचार निशुल्क उपलब्ध गराइरहेको छ। यसै गरी मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकल सेल एनिमिया तथा जलन उपचार सेवा अन्तर्गत विभिन्न उमेर समूहका बिरामीलाई विभिन्न खालका सेवा निशुल्क दिइरहेको छ। यसका लागि सेवा प्राप्त गर्ने स्थानको जानकारी सहित कागजात चाहिने भएमा त्यस सम्बन्धी विवरण समेत राखिएको छ। थारू समुदायमा जटिल स्वास्थ्य समस्याका रूपमा देखिएको सिकल सेल एनिमियाका बिरामीका लागि सरकारले निशुल्क औषधि उपचारको व्यवस्था गरेको छ। थारू समुदायका महिला तथा पुरूषमा मात्र देखिने सिकल सेल एनिमिया रोकथामका लागि स्वास्थ्य परीक्षणको दायरा बढ़ाउँदै बिरामीको उपचार सेवालाई थप सहज बनाइनुपर्ने सरोकारवालाको भनाइ छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायमा जटिल स्वास्थ्य समस्याका रूपमा देखिएको सिकल सेलका बिरामीको संख्या वर्षेनी बढ्दै गएपछि सरकारले सिकल सेल रोकथामका लागि निशुल्क औषधि उपचारको व्यवस्था गरेको छ। वंशाणुगत रोग भनिएको सिकल सेल स्वास्थ्य परीक्षण तथा बिरामीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा व्यवस्था छ। बिरामीले 1,00,000 बराबरको निशुल्क औषधि उपचार सेवा पाउने गरेका छन्। सेती प्रादेशिक अस्पतालका शाखा प्रमुख गौरी जोशी,
सिकल सेलका बिरामीले लाइफ टाइममा 1,00,000 सुविधा पाउँछ। त्यो सुविधा चाहिँ सेती प्रादेशिक अस्पतालमा पनि छ। अहिले चाहिँ हामी कहाँ टेन्टेटिभली 1,000 भन्दा धेरै बिरामीले त्यो सुविधा पाइरहेको अवस्था हो। त्यसमा पनि हामीले 1,00,000 नआएको बिरामीहरूलाई प्रदेश सरकारको बजेटबाट उनीहरूको सेवालाई निरन्तरता गरेका छौँ।
बिरामीको कलेजो, मुटु, मृगौला, आँखा, हड्डीमा असर गर्ने जटिल स्वास्थ्य समस्याका रूपमा देखिएको सिकल सेल रोकथामका लागि बिरामीको एकिन संख्या पहिचान गरी संक्रमित महिला र पुरूषका बीच विवाह गर्नमा रोक लगाउने जस्ता सावधानी अपनाउन आवश्यक देखिन्छ। डाक्टर सुभेश राज कायस्थ,
सबभन्दा पहिला अब रोगीको पहिचान हुनु पर्यो र पुरूष र महिला एफेक्टेड छ भने त्यस्तो व्यक्तिहरू बीच वैवाहिक सम्बन्धलाई रोक लगाउनु नै यसबाट बच्ने उपाय चाहिँ हो।
समयमै उपचार नपाए बिरामीको ज्यानै लिन सक्ने भयलाग्दो सिकल सेलको रोकथामका लागि सहज रूपमा औषधि उपचारको व्यवस्था गरिनुपर्ने सिकल सेल रोकथाममा क्रियाशील प्रभात चौधरीको भनाइ छ।
थारू बहुलले भएको ठाउँमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिदिएमा अझै सहज परिस्थिति हुन्थ्यो भन्ने हाम्रो ठम्या छ। 1,00,000 पुग्दैन, राज्य पक्षले 5,00,000 यसलाई राखिदिए राम्रो हुन्थ्यो भन्ने पटक पटक माग गर्दै आएको हो।
सिकल सेल रोग निवारणका लागि बिरामीको अस्पतालसम्म पहुँच अभिवृद्धि गरी समुदायमा सचेतना फैलाउन जरुरी देखिन्छ।
जगत साउद, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढी।
नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाण्डुमा बिहिबारदेखि चलिरहेको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन बनाउँदै व्यापार सहजीकरण गर्न, लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन्। नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो। सार्वजनिक खरिद सम्बन्धी ऐनलाई संघीय संरचना अनुरूप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा विधायन समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले सार्वजनिक खरिद ऐन 2063 संशोधन गरी तीन तहको संघीय संरचना अनुरूप ऐन बनाउनुपर्ने खाँचो औल्याउनुभयो। उहाँहरूले पुरानो ऐन र प्रक्रियागत झन्झटिलो सार्वजनिक खरिदको काम विलम्ब भएको र यसले सेवा प्रवाहमा समेत नकारात्मक असर परेको भन्दै खरिद प्रावधानलाई छिटो, छरितो र व्यवस्थित बनाइनुपर्ने सुझाउनुभयो। विद्युतीय नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौदा उठाउने प्रक्रिया पुनः अघि बढ़ाउन निर्देशन दिएको छ। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशको मर्मलाई आत्मसात गरी आयोगले दिएको 2081 कार्तिक 14 गते दिएको निर्देशन अनुसार नै प्राधिकरणलाई बक्यौता असुलीको प्रक्रिया अघि बढ़ाउन भनेको हो। नेपाल विद्युत प्राधिकरणले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा कसैको मृत्यु भएमा 10,00,000 रूपियाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको अध्यक्षतामा हिजो बसेको प्राधिकरण संचालक समितिको बैठकले विद्युतीय दुर्घटनाका कारण कर्मचारी वा कसैको मृत्यु भएमा 10,00,000 रूपियाँसम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विद्युत वितरण विनियमावली 2078 संशोधन गरी उपभोक्ताको असन्तुष्टि सम्बन्धी पुनरावेदन प्रक्रियामा उल्लेखनीय सुधार गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले गत आर्थिक वर्ष 2080-81 81 9,55 करोड़ रूपियाँ नाफा आर्जन गरेको छ। निगमले गत आर्थिक वर्षमा 3,56,72 करोड़ रूपियाँको पेट्रोलियम पदार्थ आयात गरेकामा 3,64,52 करोड़ बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको निगमको 43 वार्षिक साधारण सभामा जानकारी गराइएको हो। निगमले अघिल्लो आर्थिक वर्ष 2079-80 3,83 अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ। पेट्रोलियम पदार्थको आयात र बिक्री वितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अहिलेको व्यवस्थाबाट पुनः पछाडि फर्कन नसकिने बताउनु भएको छ। नेपाली कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सदरमुकाममा सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहोरलाई सफा गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको असर खानेपानी आपूर्तिमा देखिएको बताउनु भएको छ। हिजो वीरगंजमा आयोजित कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनका कारण देशका पहाड़ी र हिमाली क्षेत्रमा पानीका मुहान सुक्दै गएको र तराई मधेसमा जमीन मुनिको पानीको सतह घट्दै गएको उल्लेख गर्नुहुँदै भविष्यमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुन सक्ने बताउनुभयो। मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न एसियाली विकास बैंक एडीबीको सहकार्यमा वीरगंजमा 3 अर्ब रूपियाँको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको समेत जानकारी दिनुभयो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकाका महिलाहरूले मकैको खोस्टाबाट आकर्षक सामग्री उत्पादन गर्न थालेका छन्। गाउँपालिकाले उपलब्ध गराएको तालिम लिएपछि गाई वस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोस्टाबाट चकटी बनाएर स्थानीय महिलाहरूले आमदानी समेत गर्न थालेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पाँचपोखरी थाङपाल गाउँपालिकाले गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मकैको खोस्टाबाट घरायसी काममा उपयोगी हुने चकटी उत्पादन सम्बन्धी 7 दिनको तालिमपछि महिलाहरू उत्साहित भएका छन्। तालिमपछि मकैको खोस्टाबाट आकर्षक चकटी बुनेर आफ्नो परम्परागत सिपको समेत संरक्षणमा जुटेको तालिममा सहभागी सीता श्रेष्ठ र देवकी महत बताउनुहुन्छ।
महिला दिदी बहिनीहरूको चाहिँ कतै गएर अलिकति आय आर्जन गर्न नसक्ने भएको कारणले फुर्सदको टाइममा खेर गइरहेको खोस्टाहरूलाई युजमा ल्याउन पनि हामीले सकिने भएर तालिम लिएर यसो नुन तेल खाने बाटो दिदी बहिनीलाई हुन्छ।
खोस्टा खेर गइरहेको थियो, हामी त्यतिकै घरमा बसिरहेका थियौँ। अब कति मोबाइल चलाएर बसिरहनु भएको थियो, कोही केही काम नपाइकन बसिरहनु भएको थियो। उहाँहरूलाई खोस्टा प्रयोग गर्दाखेरि आय आर्जनमा पनि अलिकति सहज भयो।
प्लास्टिक कपडा लगायतले बनेका चकटी तथा कुर्सीको प्रयोग बढ्न थालेपछि परम्परागत खोस्टाको चकटी पनि देख्न मुस्किल परेको छ, जसका कारण खोस्टाको चकटी बुन्ने पेसा मात्र नभई चकटी नै लोप हुने अवस्थामा रहेको छ। यसले सिप नभई संस्कृतिमा समेत असर पारिरहेको छ। यस्तो अवस्थामा परम्परागत सिपको रूपमा रहेको खोस्टाको चकटी बुन्ने कामलाई पेसागत रूपमा विकास गर्न मानेखर्क महिला साना किसान कृषि सहकारी संस्थाले पहल गरेको सहकारीका अध्यक्ष सार्की डोलमा तामाङको भनाइ छ।
खोस्टाको चकटी बुन्ने तालिमहरू दिनुभएर चाहिँ एकदम राम्रो गर्नुभएको छ। सहकारीको दिदी बहिनीहरूलाई एउटा रोजगार पनि हुन्छ अनि धेर थोर भए पनि बचत गर्नेलाई आय आर्जन पनि वृद्धि हुन्छ भन्ने हिसाबले नै उहाँहरूले हामीलाई यसरी यो तालिम दिनुभएको थियो।
आधुनिकतासँगै मकैको खोस्टाको चकटी हराउँदै गएकाले परम्परागत सिपलाई संरक्षण गर्ने उद्देश्यले तालिम आयोजना गरेको लघु उद्यम विकास शाखाले जनाएको छ। गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत पालिकाले प्रदान गरेको तालिमबाट उत्पादनमूलक सिपबाट स्थानीयहरू जीविकोपार्जनसँगै आत्मनिर्भर बन्दै गएको लघु उद्यम विकास शाखाका प्रमुख दिपेन्द्र पौडेल बताउनुहुन्छ।
स्थानीय स्तरमा खेर गइरहेको स्रोतलाई पहिचान गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले गर्यौं। यो तालिम पक्कै पनि गरिबी निवारणको लागि टेवा पुर्याउँछ भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको छ।
मौलिकताको संरक्षणमा खटिएकाहरूलाई राज्यले उचित संरक्षण गर्नुको साथै उनीहरूलाई अनुदानको व्यवस्था, कच्चा पदार्थको उपलब्धता र बजारीकरणको व्यवस्थापन गर्न सके मात्र मौलिक परम्पराको संरक्षण, शिवको पुस्तान्तरण र नेपाली संस्कृतिको संरक्षणमा पनि टेवा पुग्ने विश्वास छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताउनु भएको छ। नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको 70 औं वार्षिक उत्सवको अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको र नेपालले त्यसबाट लाभ लिन चाहेको बताउनुभयो। तनहुको बन्दीपुर गाउँपालिका दुई कामी डाँडामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा 10 वर्षीय अनुजा विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकी सामानमा 125% कर वृद्धिको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा 145% वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो। चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई व्यवस्था गर्नेछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालै पालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खड़ा गर्न थालेपछि एक सातासम्म विश्व अर्थ बजारमा उथलपुथल मचिएपछि बेइजिङले ट्रम्पको बढ़दो झुकावलाई मजाक र संख्याको खेल भन्दै खारेज गरिदिएको छ। चीनले नवीनतम प्रविधियुक्त संचार उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। हिजो बिहान चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो। लङ मार्च 3B नामको रकेट प्रयोग गरी प्रक्षेपण गरिएको उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको केन्द्रले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले चल्न नसकेका 5 सार्वजनिक संस्थानहरूलाई खारेज गर्न सरकार समक्ष सुझाव दिएको छ। आयोगले शुक्रबार सरकारलाई बुझाएको प्रतिवेदनमा व्यवसाय सञ्चालन गर्न नसकेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेपाल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरिएन्टल म्याग्नेसाइट प्रणाली खारेज गर्न सिफारिस गरिएको हो। आयोगले सञ्चालनमा आउन नसक्ने संस्थान खारेज गरी तिनीहरूको नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई व्यवस्थापन गर्न र ती संस्थानको अचल सम्पत्ति उत्पादनशील कार्यमा प्रयोगमा ल्याउन सुझाव दिएको छ। दुग्ध विकास संस्थानलाई 7 प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्न तथा घाटामा रहने गरेका सार्वजनिक संस्थान हाल आवश्यक नभए खारेज गर्न पनि आयोगले सरकारलाई सुझाव दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुँजी र सिपलाई देशले भरपूर सदुपयोग गर्नुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको 31 वार्षिक साधन सभा कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुँजी र सिपलाई भरपूर सदुपयोग गर्ने आधारहरू निर्माण गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो। एक महिनाभित्र युरोपको माग पत्र प्रमाणीकरण गर्ने बताउँदै मन्त्री भण्डारीले वार्षिक 100 कामदार पठाउने कम्पनीको माग पत्र मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाल निर्जीवन बीमा व्यवसाय संघले बीमा प्राधिकरणलाई निर्जीवन बीमा व्यवसायमा देखिएका नीतिगत कठिनाईहरू सच्याउन ध्यान आकर्षण गराएको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझासँग बिहिबार भेटवार्ता गरी ध्यान आकर्षण गराएको हो। संचालकहरूको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामा पछि पनि 1 वर्षसम्म बिक्री गर्न नपाउने तथा संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको 1 वर्षसम्म सम्बन्धित कम्पनीको शेयर किनबेच गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको भन्दै त्यसलाई हटाउन संघको टोलीले प्राधिकरणलाई ध्यान आकर्षण गराएको हो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा उच्च मूल्यको रेकर्ड निर्माण भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला 3,900 रुपियाँले बढेको छ। बिहिबार प्रतितोला 1,81,100 रुपियाँमा कारोबार भएको सुन शुक्रबार बढेर प्रतितोला 1,85,000 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
शहीद स्मारक बी डिभिजन लीगमा बाँसबारी क्लबले लगातार तेस्रो पराजय बेहोर्दा श्री भगौतीले आफ्नो अपराजित यात्रालाई 6 खेलसम्म पनि कायम राखेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा रक्षक आयुष तिमिन्सेनाको एकमात्र गोल निर्णायक बन्दा श्री भगौतीले स्पष्ट 3 अङ्क हासिल गर्यो। जीतसँगै भगौतीले 6 खेलमा 4 जित र 2 बराबरी सहित 14 अङ्क जोडेको छ। श्री भगवती शीर्ष स्थानको प्लानिङ बोइज क्लब भन्दा मात्र एक अङ्कले पछाडि छ, तर प्लानिङले एक खेल कम खेलेको छ। बाँसबारीको यो लगातार तेस्रो हार हो। शुक्रबारको हारले बाँसबारीको शीर्षता अभियानमा धक्का पुगेको छ। 6 अङ्कका साथ यसअघि 8 स्थानमा रहेको बाँसबारी एक स्थान तल झर्यो। अर्को खेलमा बोइज युनियन क्लबमाथि 2-1 जित हासिल गर्दै च्यासल युवा क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ। जीसँगै 6 खेलबाट 11 अङ्क जोड्दै च्यासलले एक खेल कम खेलेको वीरगंज युनाइटेडलाई उछिन्यो। लिगमा बोइज युनियनको यो दोस्रो हार हो। यो नतिजासँगै बोइज युनियन 6 खेलमा 6 अङ्क जोड्दै 7 स्थानमा छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा च्यासललाई जित दिलाउन नीरज कार्की र आशिष थारूले गोल गरे। पहिलो हाफमा 2 गोलले पछाडि परेको बोइज युनियनका लागि मानकुमार तामाङले खेलको अन्त्यतिर गरेको गोल नै सान्त्वना बन्न पुग्यो। महिला गल्फ प्रतियोगिताको दोस्रो संस्करण शनिबार रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ। स्टेबल फोर्ड फर्म्याटमा हुने प्रतियोगितामा 62 महिला गल्फरले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो। प्रतियोगितामा महिला ओपन, सिनियर, सुपर सिनियर र U19 गरी 4 विधा समावेश छ। प्रतियोगिताको महिला ओपन तर्फको विजेताले इलेक्ट्रिक स्कूटर तथा आश्रय बुटिकको तर्फबाट गिफ्ट भाउचर प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा उपविजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ। बक्सिङ खेलको प्रवर्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एन्ड मेचर महिला पुरुष फाइट नाइट 2025 हुने भएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरहे। देशका पहाड़ी भागका अधिकांश स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.7 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भरे साँझ 6:27 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। पूर्व राजा समर्थकहरूको हिंसात्मक प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ गर्ने क्रम जारी रहेको गृहमन्त्री रमेश लेखकद्वारा जानकारी। तीनकुने घटनामा संलग्न रहेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई 12 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डू जिल्ला अदालतको अनुमति। मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव। र अमेरिकाले चीनका लागि लगाएको थप करसँगै अमेरिकी सामानमा 125% कर वृद्धि गर्ने चीनको घोषणा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।